Grace Assemblies of Pakistan, a growing network of churches and fellowships. Grace Assemblies of Pakistan, रूह से मामूर और तेजी से तरक्की करती हुई कलीसियाएं हैं, जिनका मकसद हुक्म आजम की तकमील, ईमानदारों की रूहानी नशोनुमा, बदनी शिफा और आलमगीर कलीसिया को बिलअमूम और कलीसियाए पाकिस्तान को बिलखसूस खुदावंद यीशु मसीह की दूसरी आमद के लिए तैयार करना है। इस रोया की तकमील के लिए कई जराए बुरुएकार लाए जा रहे हैं, जिनमें नई कलीसियाओं और बाइबल कॉलेजेस का कायम, खतो किताबत के कोर्सेज, सेमिनार्स और कलीसियाई मिशन्स का इनेकाद और टेलीविजन और इंटरनेट के मीडिया, बिलखसूस ऑडियो वीडियो पैगामात की रिकॉर्डिंग और नशरो इशाअत का सिलसिला शामिल है। इस वक्त आप जो रूह परवर पैगाम सुनने को हैं, वो ग्रेस असेंबलीज ऑफ पाकिस्तान के बानियों सीनियर पास्टर रेवरेंड डॉक्टर नईम प्रसाद आप तक पहुंचाएंगे। ये पैगाम आपकी जिंदगी, रवैये और हालात को यकसर तब्दील कर देगा। इस पैगाम को सुनने के बाद आप पहले जैसे नहीं रहेंगे, आपके शख्सी, खानदानी और कलीसियाई रवैये बदल जाएंगे। खुदावंद आपको बरकत दे, आमीन।
जब हम दाऊद बादशाह की जिंदगी से सीख रहे हैं, तो हम अपनी जिंदगी के ताल्लुक से हम सीख रहे हैं कि हमें कैसा होने की जरूरत है या कैसा बनने की जरूरत है। सो इससे पहले कि हम आज छठा मैसेज देखें कुरान के कलाम में से, और उसका जो टॉपिक है, दैट इज लास्ट टाइम जो हमने देखा, दैट वाज डेविड एंड गोलियत, और आज हम इसका दूसरा पार्ट देखेंगे, हाउ टू किल अ जायंट। हाउ टू किल अ जायंट, जब स्पिरिचुअल जायंट्स और फिजिकल जायंट्स हमारी जिंदगी में आते हैं, हाउ टू किल। स्वयं निकाले खुदा के कलाम में से पहला सैमुअल, उसका 17th चैप्टर और लास्ट टाइम हमने कोशिश की कि हम पहली आयत से लेकर 16वीं आयत तक हम इसे कवर करें, कुछ बातें भी उस कॉन्टेक्स्ट में मूव करने के लिए रिपीट करनी पड़ती है, जिसके सबब से थोड़ा सा मैसेज जो है वो तो आदत त्याग कर जाता है। सो हम आगे देखेंगे 17 आयत से, पहले हम पढ़ेंगे 17 और फिर हम पढ़ेंगे 23वीं आयत से 27वीं आयत। पेज ओल्ड टेस्टमेंट में 276।
कलाम मुकद्दस में यूं मरकूम है, और यसी ने अपने बेटे दाऊद से कहा कि इस बुने अनाज में से एक एफा और ये 10 रोटियां अपने भाइयों के लिए लेकर उनको जल लश्करगाह में अपने भाइयों के पास पहुंचा दे, और उनके हजारी सरदार के पास वनीर की ये 10 टिकियां ले जा, और देख के तेरे भाइयों का क्या हाल है, और उनकी कुछ निशानी ले आ, और साउल और वो भाई और सब इसराइली मर्द एला की वादी में फिलिस्तियों से लड़ रहे थे। 23वीं आयत, और वो उनसे बातें करता ही था कि देखो वो पहलवान जात का फिलिस्ती जिसका नाम जूलियत था फिलिस्तीन सफों में से निकला, और उसने फिर वैसी ही बातें कही और दाऊद ने उनको सुना, और सब इसराइली मर्द उस शख्स को देखकर उसके सामने से भागे और बहुत डर गए। तब इसराइली मर्द यूं कहने लगे, तुम इस आदमी को जो निकला है देखते हो, यकीन ये इसराइल की फजीहत करने को आया, सो जो कोई उसको मार डाले उसे बादशाह बड़ी दौलत से निहाल करेगा और अपनी बेटी उसे ब्याह देगा और उसके बाप के घराने को इसराइल के दरमियान आजाद कर देगा। और दाऊद ने उन लोगों से जो उसके पास खड़े थे पूछा, कि जो शख्स इस फलस्ती को मारकर ये नंगे इसराइल से दूर करे और उससे क्या सलूक किया जाएगा, क्योंकि ये नामखदूम फलस्ती होता कौन है कि वो जिंदा खुदा की फौजों की फजीहत करे। और लोगों ने उसे यही जवाब दिया कि उस शख्स से जो उसे मार डाले ये सलूक किया जाएगा। और उसके सबसे बड़े भाई अलियाब उसकी बातों को जो वो उन लोगों से करता था सुना, और अलियाब का गुस्सा दाऊद पर भड़का और वो कहने लगा तू यहाँ क्यों आया है, वो थोड़ी सी भेड़ बकरियां तूने जंगल में किसके पास छोड़ी।
हाँ जी बस काफी है, खुदा के कलाम का पढ़ा जाना सुना जाना और उस पर अमल किया जाना हम सब के लिए बाइस बरकत, सब कहें आमीन। आयम दुआ करें। खुदावंद आसमानी बाप हम सब तेरे कलाम के सामने झुकते हैं और तुझे मुबारक कहते हैं। खुदावंद आज तू हम में से हर एक से बोल और कलाम कर, ये कलाम हमारी जिंदगियों के लिए हो, ये कलाम हमारे फ्यूचर के लिए हो, ये कलाम हमारी फतह के लिए हो और ये कलाम खुदावंद तेरे जलाल का सबब बने। खुदावंद आज तेरे कलाम के वसीला से हर बंधन टूट जाए, बीमारियां जाती रहें, बदन शिफा पाए, घरानों में बरकत आए, जिंदगियां तब्दील हो जाएं और हम मसीह की पहचान में मजबूत हो जाएं और हर एक खुदावंद कलाम सुनने वाला आज तेरी माइटी विक्ट्री में दाखिल हो जाए और आज जिंदगियों से बड़े बड़े पहाड़ हट जाएं और बड़े बड़े जाइंट्स इन जिंदगियों से दूर हो जाएं और तेरा बड़ा जलाल और कुदरत और बुजुर्गी और हशमत जाहिर हो। खुदावंद यीशु मसीह के नाम में मांगते हैं, आमीन। सो हमारा आज का पैगाम है जो कि इस सीरीज में छठा पैगाम है, हाउ टू किल अ जायंट। जब पहाड़ मुसीबतें और बड़ी बड़ी रुकावटें हमारी जिंदगियों में आ जाती हैं जो हमें इमूवेबल लगती हैं, ऐसे लगता है कि ये हट नहीं सकती हैं, तो फिर हमने उस वक्त क्या करना है, किस तौर से हमने दुआ करनी है और किस तौर से हमने अपने हालात का मुकाबला करना है। तो सबसे पहले हम थोड़ी देर के लिए इस बात पे गौर करेंगे कि व्हाट आर द जायंट्स, किस किस किस्म के जायंट्स हमारी जिंदगी में आ सकते हैं और एक जायंट की हम डेफिनेशन क्या कर सकते हैं, किस चीज को हम कह सकते हैं कि ये मेरी जिंदगी के लिए एक जाति जूलियत है, एक पहाड़ है, एक जायंट है जिसको मेरी जिंदगी से रिमूव होना है। सो जैसे दाऊद ने इस जाइंट का मुकाबला किया और लास्ट टाइम भी जैसे ये बात मैंने आपसे शेयर की, इस वाक्य को इसलिए बाइबल मुकद्दस में लिखा गया है ताकि हम भी अपनी जिंदगी में आने वाले जाइंट्स का मुकाबला कर सकें और हम भी ये सीख सकें कि हमने अपनी जिंदगी के इन जाइंट्स का मुकाबला कैसे करना है। सो व्हाट कैन बी जाइंट्स इन अ लाइफ टुडे, डिफरेंट किस्म की चीजें, हालात, लोग, वाकियात, सिचुएशंस हमारी जिंदगी में जाइंट्स हो सकते हैं। मे बी कोई ऐसा गुनाह है जिसने आपकी जिंदगी पे ग्रिप किया हुआ है और आपको कंट्रोल किया हुआ है, कोई वीकनेस है वो आपका जाइंट हो सकता है। मे बी कोई प्रॉब्लम है, कोई फाइनेंशियल प्रॉब्लम है, कोई फैमिली प्रॉब्लम है, वो हमारी जिंदगी में एक जाइंट हो सकता है। और जब हम इसको और ज्यादा टेक्निकली डिफाइन करेंगे तो हम ये कह सकते हैं कि जाइंट वो सिचुएशन है जो हमारे रास्ते को ब्लॉक कर सकता है या हमारे उस रास्ते को या हमारे उस जर्नी को ब्लॉक कर देता है जो खुदा ने हमारे लिए मुकर्रर किया। So a giant is any situation in our path which blocks the way God wants us to go. आपकी खिदमत के लिए, आपकी इस दुआ की जिंदगी के लिए, आपके फ्यूचर के लिए खुदा ने जो रास्ता मुकर्रर किया है उस रास्ते में जो भी रुकावट आ जाती है वो giant है और उसको remove होना है और उसको remove करने की जरूरत है। So a giant might be a person और अ सिचुएशन, शख्स भी हो सकता है, हालात भी हो सकता है और बहुत से हालात भी हो सकते हैं और इन सारी चीजों का कॉम्बिनेशन भी हो सकता है।
और इन जायंट्स को जो हमारी जिंदगी में आते हैं, वी मस्ट फाइट देम एंड वी मस्ट रिमूव देम. व्हाट हैपेंस व्हेन अ जायंट कम इन आवर लाइव्स, हमारी जिंदगी, हमारी रूहानी जिंदगी के सफर में जब जायंट्स आ जाते हैं तो क्या होता है? वी लूज आवर जॉय इन क्राइस्ट. मसीह खुदामंद में जो हमारी सियादमानी है हम उसे खो देते हैं. सो इफ यू आर जॉयलेस इन क्राइस्ट, अगर आप मसीह में होते हुए भी जॉयलेस हैं, इसका मतलब है देयर इज अ जायंट इन योर लाइफ. आपकी जिंदगी में एक रुकावट है, एक बैरियर है, एक जायंट है, एक पहाड़ है जिसको रिमूव करने की जरूरत है. एंड वेन एवर अ जायंट इज रिमूव्ड फ्रॉम योर लाइफ, आप अपनी जिंदगी में फ्रीडम, खुशी, शादमानी और बरकत को महसूस करते हैं. और जैसा कि हमने दाऊद के ताल्लुक से देखा कि ये सारे वाकया जो उसकी जिंदगी में आए वो उसकी ट्रेनिंग का पर्पस थे. उनका सबब ये था कि दाऊद जिस मकसद के लिए बुलाया गया है उस मकसद के लिए खुदा उसको ट्रेन अप कर रहा था. तो इस सारे दौर में जब वो गल्लाबानी भी कर रहा है और किंग के कोर्ट में जाके वो म्यूजिक भी प्ले करता है ताकि बुरी रूह जो साउल को सताती थी वो से राहत पाए, और अब इस मैदानी जंग में दाऊद जो है इस अपने भाइयों के पास गया है, अनाज लेकर उसके फादर ने उसको भेजा है, लेकिन वहां पर वो इस जायंट को देखता है और उसमें ये जोश और ये ईमान और ये जज्बा पैदा होता है कि वो इस जायंट का मुकाबला करे. तो खुदा उसकी जिंदगी में क्या प्रोड्यूस कर रहा? When he is being delayed to be the king of Israel, पर्पस क्या उसकी जिंदगी में? उसने इसराइल का बादशाह बनना है, उसने खुदा के प्लान में आगे बढ़ना है, उसने तख्त पे बैठना है, उसने साउल को रिप्लेस करना है. उसकी जिंदगी का जो बुलाया जाना उसका ये मकसद है. लेकिन इन बिटवीन खुदा उसे क्या सिखा रहा है? नंबर वन, ओबीडियंस. ओबीडियंस इज वन ऑफ द ग्रेटेस्ट लेसन्स इन द स्कूल ऑफ गॉड. ओबीडियंस, जितनी जल्दी आप ये सीख लेंगे आप अपने जायंट्स पे फतह पाएंगे. नंबर दो, खुदा से क्या सिखा रहे? पेशेंस, सबर और तहम्मुल. तेज रौ के कदम हलाकत की तरफ जाते हैं. सेकंड लेसन यह डेविड का, पेशेंस, वेट, इंतजार करो, खुदा के वक्त का इंतजार करो, खुदा की आवाज का इंतजार करो, खुदा के ब्रेक थ्रू का इंतजार करो, खुदा के दाहिने हाथ के नीचे फरोतनी के साथ रहे, वो तुझे वक्त पर सरबुलंद कर. पहला लेसन क्या है? ओबीडियंस. दिस इज व्हाट मेक्स यू अ जायंट किलर, ओबीडियंस. बस खुदा के ताबे हो जाओ और इब्लीस का मुकाबला करो तो वो तुमसे, पेशेंस, सबर दे नाल आस रख के मैं यहोवा दी करता हूं इंतजार. एंड नंबर थ्री, द थर्ड लेसन विच गॉड इज टीचिंग हिम, टू ट्रस्ट गॉड. ट्रस्ट, खुदा पे भरोसा. टू पुट योर ट्रस्ट इन नो मैन, किसी इंसान पर, किसी सिचुएशन पर, किसी इंसानी वादे पर भरोसा नहीं करना है, फक्त और सिर्फ खुदा की जात पे ट्रस्ट करना. और जितनी जल्दी दाऊद इन लेसन्स को सीख लेगा वो उतनी ही जल्दी अपने उस मनसब पे पहुंच जाएगा जिसके लिए खुदा ने उसे बुलाया. नंबर वन, सब बोले ओबीडियंस, फरमा बरदारी. नंबर दो, पेशेंस, सबर, तहम्मुल. एंड नंबर थ्री, ट्रस्ट, एतमाद. अगर ये तीन बातें आज आपने सीख ली हैं, आपने कई सालों का सबक 10 मिनट में सीख लिया. दिस इज व्हाट मेक्स यू अ जायंट किलर, ओबीडियंस, पेशेंस, ट्रस्ट. याद रहेगा आपको, ये आपने याद रखना है. आज आपने साथ वाले से बताएं जरा तीन बातें, समबडी सिटिंग क्लोज टू यू. پہلے ایک بندہ بتایا پھر دوسرا بندہ. اوبیڈینس پیشنس ٹرسٹ, اوبیڈینس پیشنس ٹرسٹ. شاید ہمیں یہ معمولی سی باتیں لگتی ہیں لیکن خدا کی کنگڈم میں دے آر دا موسٹ ویلیوبل کرسچن کریکٹر جو ہماری زندگی میں ہونا چاہیے. اور اگر آپ پیشنس پہ غور کریں تو یہ کس کا حصہ ہے؟ لو, محبت سب کچھ سہ لیتی ہے, برداشت کرتی ہے, سب باتوں کی امید رکھتی ہے, محبت جھنجھلاتی نہیں, پیشنس. سو اف وی ہیو دس کریکٹر ان آور لائف, اگر یہ کریکٹر ہماری زندگی میں ہے تو اس کا مطلب ہے کہ آپ اپنی زندگی کی ہر جنگ میں فتح پائیں گے. ہللویہ. اور آپ اپنی زندگی کی ہر جنگ میں جلد فتح پائیں. ہاؤ لانگ اٹ ٹک ڈیوڈ ٹو کل دا جائنٹ, کتنی دیر لگی داؤد بادشاہ کو یہ جائنٹ مارنے کے لیے, کتنی دیر لگی؟ سیکنڈز. کتنی دیر لگی؟ سیکنڈز. اور سم ٹائمز اٹ ٹیکس اس منتھس اینڈ ایئرز اینڈ منتھس اینڈ ایئرز ٹو کل آور جائنٹس. دیر خدا کی طرف سے نہیں ہے, دیر ہماری طرف سے. اوبیڈینس پیشنس ٹرسٹ. اور ڈیوڈ کو آلموسٹ نینو سیکنڈ لگے ہوں گے یا مائکرو سیکنڈ لگا ہوگا یہ ڈسیژن کرنے کے لیے, آئی ایم گوئنگ ٹو کل دس جائنٹ. کتنا ٹائم لگا ہوگا؟ صرف نینو سیکنڈ لگے ہوں. 40 دن پوری اسرائیلی فوج جو ڈسیژن نہیں لے سکی, ڈیوڈ نے وہ ڈسیژن ایک سیکنڈ میں لے لی. بائی ارلی مارننگ ڈیوڈ واز اے شیپرڈ بوائے اینڈ بائی سن سیٹ ہی واز دا گریٹسٹ ہیرو ان دا ہسٹری آف اسرائیل. ایک ہی دن نے اس کی عزت کا درجہ اور رتبہ بنی اسرائیل میں بدل دی. اور اس جائنٹ کو مارنے کے سبب سے داؤد کو بنی اسرائیل میں جو عزت اور جو مقام ملا وہ بادشاہ بننے کے بعد بھی نہیں ملا تھا, وہ آلریڈی اس کو وہیں مل گیا تھا. اور جو تعریف لوگوں نے اس کی اور جو گیت اس کے لیے بنائے وہ اس کا ریفلیکشن ہے کہ ایک شخص جو صبح کے وقت چرواہا تھا, شام کے وقت اسرائیل کا سب سے بڑا لیڈر بن. ہللویہ. پیشنس ٹرسٹ اوبیڈینس, اوبیڈینس پیشنس ٹرسٹ. اور اس جائنٹ کو مارنے میں ڈیوڈ نے کتنا, اگر آپ یہ پورا پیسج پڑھیں تو ساؤل نے اس کو اپنا ڈریس پہنایا اور ڈیوڈ نے کہا اٹس نان سینس ٹو ویئر سم بڑی ایلس ڈریس, کسی کا لباس پہن کر جانا جنگ میں یہ نان سینس ہے, میں اپنے ہی ہتھیار لے کر جاؤں گا, میں اپنے ہی کانفیڈنس کے ساتھ جاؤں گا, میں اپنے ہی فیتھ کے ساتھ جاؤں گا. مائی فیتھ از مائی آرمر. لاسٹ ٹائم میں نے آپ کو بتایا داؤد کی, داؤد کا ذہن کیا تھا, ایمان کیا تھا, مائی فیتھ از مائی آرمر. اگر کوئی میرے فیتھ تک پہنچ سکتا ہے تو وہ مجھے ہٹ کر سکتا ہے. اور اگر میں نے ایمان کا آرمر نہیں پہنا ہوا ہے, یعنی ایمان کا جنگی لباس نہیں پہنا ہوا ہے, تو میرے ہتھیار جو ہیں وہ بے فائدہ ہیں. اگر خداوند ہی حفاظت نہ کرے تو نگہبان کا جاگنا اب سے. سو کتنا ٹائم لگا ڈیوڈ کو اس جائنٹ کو مارنے میں؟ مے بی لیس دین اے سیکنڈ. اور آپ اس واقعے میں پڑھتے ہیں اس نے ساؤل کا لباس اتار دیا, وہ نیچے اترا اور وہ دوڑتا ہوا نیچے گیا اور اس نے اپنے لیے کیا کیا, 5 پتھر وہاں سے چن لیے. کچھ لوگ کہتے ہیں اس کے 4 اور بھائی تھے جاتی جولیت کے, تو اس کا یہ پریزمپشن تھی اگر وہ بھی باری باری آئیں تو میں ساروں کو مار سکتا ہوں. ہسٹری بائبل اس کے تعلق سے خاموش ہے لیکن مے بی ہسٹری میں ایسا واقعہ ہو. اور کچھ لوگوں کا خیال ہے, لوگوں سے میرا مطلب اتھارٹیز جو بائبلیکل اتھارٹیز ہیں, ان لوگوں کی بات نہیں کر رہا جو گلی میں آتے جاتے ہیں, ان کے تو بڑے بڑے خیال ہیں اور احمقانہ خیال بھی بہت ہیں تھیولوجی کے بارے میں، کہ پانچ کا جو عدد ہے وہ ایمان کا عدد ہے، اس لیے اس نے پانچ جو سٹونز وہ لیے، پانچ سٹونز جو لیے وہ ایمان کو پیش کر. سو اینی ہاؤ ڈیوڈ، اگر آپ تھوڑا سا اس کی ہسٹری میں جائیں، جو سلنگ تھی ڈیوڈ کے پاس یہ کوئی عام سا ہتھیار نہیں تھا. ان دوز ٹائمز سلنگ شاٹ جو تھی دیٹ واز اے کلر ویپن. جو ماہر لوگ تھے جن کو سلنگ چلانا آتی تھی، ان کے ہاتھ میں اگر سلنگ ہے تو اٹ واز ون آف دا گریٹسٹ ویپنس. اور اس کے بعد بھی بہت سی جب جنگیں ہوتی رہیں تو ہسٹری میں ہم دیکھتے ہیں لوگ جو سپاہی تھے وہ سلنگز یوز کرتے تھے. اور لیٹر آن جب اس میں ڈیولپمنٹ کی گئی تو جو پتھر اس میں لگائے جاتے تھے سلنگ میں وہ لیڈ سے بنائے جاتے تھے، اور ان کا سائز چھوٹا کر دیا گیا تھا، وہ لیڈ سے بنائے جاتے تھے. اور لیڈ سے ان کا فائدہ یہ تھا کہ وہ زیادہ ڈینس جو ہے سالڈ میٹل ہے، اور جب وہ بڑی سپیڈ سے پھینکا جاتا تھا تو وہ جاتے جاتے ہوا میں گرم ہو جاتا تھا فرکشن سے، اور جب وہ کسی چیز کو ہٹ کرتا تھا تو بہت سی جگہوں پہ آگ لگ جاتی تھی اس فرکشن کی وجہ سے. سو اٹ واز ناٹ اے سمال ویپن. آج جو گاؤں میں لوگ بچے یا پہلے بچپن میں آپ گلیلے لے کے پھرتے تھے، یہ وہ بات نہیں ہے. 3 میٹر لمبی یہ گلیل ہوتی تھی، اٹ واز اے بگ تھنگ، 3 میٹر لانگ. اور اگر اس کو ڈبل کر لیا جائے تو اس کا مطلب ہے کہ تقریباً 1.5 فٹ اس کی لمبائی بنتی تھی. اور جو پتھر اس میں پھینکے جاتے تھے وہ تقریباً جتنا ہمارا کرکٹ کا بال ہوتا ہے اس سائز کے پتھر تھے. کچھ چھوٹے چھوٹے پتھر نہیں بیچ میں ڈالے جاتے، ننے منے سے پتھر، کرکٹ کے بال کے سائز کے جو پتھر ہیں وہ اس میں ڈالے جاتے تھے. اور یہ ایک بڑا ڈیڈلی ویپن تھا. اور جب ایک ماہر کے ہاتھوں سے یہ پتھر نکلتا تھا اس کی سپیڈ جو ہے 100 miles per hour سے زیادہ تھی. اٹ واز اے گریٹ سپیڈ، 100 میل فی گھنٹہ سے بھی زیادہ سپیڈ سے وہ پتھر جاتا. سو اٹ واز ناٹ اے یوز لیس ویپن اور اے ویری کامن ویپن، کہ یہ کیا چیز ہے سلنگ کیا چیز ہے اور ڈیوڈ اس سے کیا کرے گا. اٹ واز اے کلر ویپن. آپ یہ سمجھ لیں کہ جیسے جو ماہر لوگ ہیں ان کے ہاتھوں سے وہ میزائل نکلتے. اور بعد میں جو سلنگز بنائے گئے لیٹر آن جن میں لیڈ کے پتھر ڈالے جاتے تھے، ان کی جو رینج تھی وہ تقریباً 1/4 mile تک وہ چلے جاتے تھے. سو اس وقت کی فائٹ کے لیے یہ ایک زبردست ویپن تھا. اور ایک جو ماہر مارنے والا تھا، جو سلنگ چلانے والا تھا، کتنی دفعہ وہ گھماتا تھا گلیل کو؟ ہاں جی، کتنا ٹائم لگتا تھا اسے؟ جو ماہر شخص تھا سلنگ چلانے میں، ہی جسٹ، جو بھی اس کا ٹارگٹ ہے، دیٹ مین جسٹ میک 60 degrees اینگل. ان کو پتا تھا کس اینگل سے انہوں نے مارنا ہے اپنے ٹارگٹ، 60 degrees کا اینگل بنا کے اینڈ جسٹ ہاف راؤنڈ. یہ نہیں گھماتے جانا ہے، گھماتے جانا ہے، گھماتے جانا ہے، اور نہیں دیر جاتے جلد اپنا کام کر. جو ماہر لوگ تھے وہ آدھا صرف ایک راؤنڈ لیتے تھے اینڈ دیٹس اٹ. کتنی دیر لگتی ہے؟ جسٹ لائک دیٹ. اس نے ایسے کیا and the sling is gone and the weapon is released. اور جو تھوڑے کم ماہر لوگ تھے وہ صرف 2 rounds لیتے تھے، 60 degrees کے اینگل پر صرف 2 rounds لیتے تھے and that's all. یعنی ایک دفعہ ایسے کیا and the second time it's gone. تو لیکن جو داؤد جیسا ماہر شخص تھا اسے کتنا راؤنڈ چاہیے؟ 1/2 round. اور جاتی جولیت نے اسے کیلکولیٹ نہیں کیا. اگر آپ یہ واقعہ پڑھیں تو ڈیوڈ از रनिंग डाउन फ्रॉम द स्लोप, दौड़ता हुआ नीचे गया, नीचे की तरफ जा रहा है, और उसने 5 पत्थर लिए, उसने सिलेक्ट किया ये पत्थर मुझे चाहिए, भागते भागते उसने स्लिंग में डाला, और अभी जाती जुले तो उससे बात कर रहा है, क्या तू मुझे कुत्ता समझता है, अगर तू ये वेपन्स मेरे सामने मुझे मारने के लिए लेकर आया है। और डेविड उसको जवाब देता है कि मैं अपने खुदावंद के 44वीं और 45वीं आयत जो अभी हम पढ़ेंगे भी, दाऊद ये उसको जवाब देता है, और ये बाइबल मुकद्दस में दिस इज वन ऑफ द ग्रेटेस्ट स्टेटमेंट्स ऑफ फेथ। हर मर्तबा जब आप एक जाइंट का मुकाबला करते हैं 45वीं आयत और 46वीं आयत खुदावंद के सामने रखें, दुश्मन के सामने रखें, अपने सामने रखें, हालात के सामने रखें, जाइंट्स के सामने रखें, कौन सी आयत 45वीं और 46वीं आयत। सो इट जस्ट टोक हाफ स्विंग, डेविड के ऐसे करने की देर है कि पत्थर उसकी स्लिंग में से निकला है, एंड एट वन मोमेंट गुलायत उसे देख रहा है कि वो भागता हुआ मेरी तरफ आ रहा है, एंड द नेक्स्ट मोमेंट एवरीथिंग इज ब्लैक, उसे कुछ भी नजर नहीं आ रहा, एवरीथिंग गोज आउट, और उसका माइंड प्रोसेस नहीं कर पा रहा क्या हो रहा है, एंड द नेक्स्ट मोमेंट एक बड़ी क्रशिंग आवाज के साथ इतना बड़ा स्टील और ब्रॉन्ज का वो बख्तरबंद पहने हुए ही जस्ट फॉल्स डाउन ऑन द अर्थ, और एक क्रशिंग आवाज आती है, गिरने की आवाज आती है, मेटल की आवाज आती है, एंड द एनिमी इज गॉन। दिस इज व्हाट परफेक्शन इज, दिस इज व्हाट फेथ इन गॉड इज। उसे आदि उसको जाती जूलियत का ये अंदाजे नहीं था कि दाऊद कितना टाइम लेगा मुझे मारने, एंड इट जस्ट टुक हाफ स्लिंग हाफ राउंड, उसने स्लिंग का लिया और 100 मील फी घंटे की रफ्तार से, और मे बी दैट मैन इज अ फ्यू फीट अवे, शायद कुछ गज उससे दूर खड़ा है, और एक सेकंड के अंदर अंदर ही पत्थर दाऊद की स्लिंग में से निकला है, और उसने हमेशा के लिए उस जाति जूलियत को खत्म कर दिया, गिरा नहीं दिया, खत्म कर दिया, उसका वजूद ही खत्म कर दिया। और इस दुश्मन को यह अंदाजा नहीं था कि दाऊद को कितना टाइम लगेगा मुझे मारने। सो दाऊद जब सीन पे पहुंचता है, इट्स द 40th day, 40वां दिन है, और वह अपने रोजमर्रा के राउंड पे आया है, और वह अपना राउंड लगा रहा है, एनी नोज ये कई महीनों तक भी कोई मेरे मुकाबले में नहीं आएगा, क्योंकि फलस्ती रिवेंज लेने के लिए आए थे। कुछ महीने पहले मिशमैक के मुकाम पर बनी इसराइल ने उनको बड़ी जबरदस्त कसम दी थी, और तकरीबन 2 महीने के बाद दोबारा वो इस फाइट के लिए आए। कौन सी जगह थी, कौन सी वादी थी जी, एफिस दामिम उस जगह का नाम है जहां पे उन्होंने ये फाइट की, और वादी शोका और यहूदा के शहर के दरमियान थी, अजीका और शोका की वादियां वहां पर मौजूद थी, और ये जो वैली थी एफिस दामिम यहां पर ये फाइट हो रही थी, और वो बदला लेने के लिए आए थे, और वो तैयार होकर आए थे, और आज 40वां दिन था, वो दोबारा अपने राउंड की रूटीन पे गया, और सेम थिंग्स सुबह और शाम को जो वो कहता था उसने रिपीट की। जाति जूलियत ने 40 दिनों के अपने एक्सपीरियंस ये देखा होगा कि इसराइल में इतने कट्स नहीं है कि वो मुझे फाइट कर सके, मैं 40 दिनों से इन पे लान तान भेज रहा हूं लेकिन मेरे मुकाबले पे कोई नहीं आ रहा। लेकिन उस जाइंट को ये नहीं पता था, इनफ इज इनफ। When David comes on the scene, the giants are killed. जब दाऊद जैसे लोग मैदान जंग में आ जाते हैं, फिर जाति जूलियत मार दिए जाते हैं। ये जाति जूलियत صرف یہ سوچ رہا تھا یہاں پہ ساؤل ہے اور ساؤل کی فوجیں موجود ہیں، لیکن اس نے اس بچے کو وہاں پہ ریکگنائز نہیں کیا۔ آج کا دن ڈیفرنٹ ہے، کیونکہ بنی اسرائیل کی فوجوں کے درمیان آج ایک داؤد موجود ہے۔ ویئر ایور دیر از اے ڈیوڈ دیر از اے ڈیفرنس۔ مین لائک ڈیوڈ میکس اے ڈیفرنس ان دا لائفز آف پیپل۔ داؤد نے ایک ہی دن میں یہ گند اور یہ ننگ بنی اسرائیل سے دور کر دیا۔ وین ڈیوڈز آر دیئر دا جائنٹس آر ڈیسٹنڈ ٹو بی کلڈ۔ اور داؤد کا جاتی جولیت کو مارنا خدا کی طرف سے ہمیں یہ پیغام دیتا ہے، ٹیل دا اینیمیز انف از انف۔ اپنے دشمنوں کو یہ بتا دو تم نے بہت کچھ کر لیا ہے، یو آر ناٹ گوئنگ ٹو اسٹے ہیئر فار ایور۔ بیماریاں ہیں، مشکلات ہیں، پریشانیاں ہیں، مصیبتیں ہیں، دکھ ہیں، تکلیفیں ہیں، کرائسز ہیں، مٹیریل پرابلمز ہیں، فائنینشل پرابلمز ہیں۔ لیٹ دیم نو انف از انف، مائی گاڈ از لیونگ اینڈ ٹوڈے از دا ڈے آف وکٹری فار می۔ آج ہمارے لیے فتح کا دن ہے۔ تمہیں جانا ہے دشمنوں، بیماریوں، مصیبتوں، پریشانیوں، لانتوں، جادوگروں، تمہیں آج میری زندگی سے، میرے گھرانے سے جانا ہے، کیونکہ خدا آج سین پر موجود ہے۔ انف از انف۔ جاتی جولیت یہ سوچتا تھا آئی ول کنٹینیو اٹ، پتا نہیں یہ ویسے بھاگ جائیں گے اور ہم فتح پا جائیں۔ But he didn't knew there is a David. There is a David. وہ ڈیوڈ سے واقف نہیں تھا، وہ ڈیوڈ کے خدا سے واقف نہیں تھا۔ لیکن جب ڈیوڈ سین پر آ جاتے ہیں تو وہ اپنے خدا کا تعارف بھی کرا دیتے ہیں، وہ اپنے خدا کا انٹروڈکشن بھی کروا دیتے ہیں۔ Who is my God? Hallelujah. اس لیے ہم گاتے ہیں، میں گاؤں گا داؤد کی طرح، میں بنوں گا، یہ گانا چاہیے ہمیں، میں بنوں گا داؤد کی طرح۔ یہ صرف نہیں کہ میں ناچوں گا داؤد کی طرح، بلکہ میں بنوں گا، آئی ول بی اے جائنٹ کلر لائک ڈیوڈ۔ ہللویہ۔ سوائم پڑھیں 43، 44 اور 45 آیت۔
سو فلسطین نے داؤد سے کہا، کیا میں کتا ہوں جو تو لاٹھی لے کر میرے پاس آتا ہے؟ اور اس فلسطی نے اپنے دیوتاؤں کا نام لے کر داؤد پر لعنت کی۔ اور اس فلسطی نے داؤد سے کہا، تو میرے پاس آ اور میں تیرا گوشت ہوائی پرندوں اور جنگلی درندوں کو دوں گا۔ اور داؤد نے اس فلسطی سے کہا، تو تلوار، بھالا اور برچھی لیے ہوئے میرے پاس آتا ہے، پر میں رب الفواج کے نام سے، جو اسرائیل کے لشکروں کا خدا ہے، جس کی تو نے فضیحت کی ہے، تیرے پاس آتا ہوں۔ اور آج ہی کے دن خداوند تجھ کو میرے ہاتھ میں کر دے گا، اور میں تجھ کو مار کر تیرا سر تجھ سے اتار لوں گا۔ اور میں آج کے دن فلسطینیوں کے لشکر کی لاشیں ہوائی پرندوں اور زمین کے جنگلی جانوروں کو دوں گا، تاکہ دنیا جان لے کہ اسرائیل میں ایک خدا ہے۔ آمین۔
ہللویا۔ اے خدا کے لیے زوردار تالیاں۔ So what's the point over here? جیسے میں نے ابھی پہلے کہا، جب ڈیوڈ سین پہ آ جاتے ہیں تو زندہ خدا کا انٹروڈکشن ہو جاتا ہے، اور پھر ہمارا جو انٹروڈکشن ہے وہ یہ ہو جاتا ہے، یہ خدا کے نوکر ہے، یہ خدا کے خادم، تاکہ دنیا جان لے کہ اسرائیل میں ایک خدا ہے، تاکہ دنیا جان لے کہ اسرائیل میں ایک زندہ خدا ہے، تاکہ دنیا جان لے کہ اسرائیل میں ایک نجات دینے والا خدا ہے، شفا دینے والا خدا ہے، رہائی دینے والا خدا ہے، پہاڑوں کو گرانے والا خدا ہے، اور جائنٹس کو مار ڈالنے والا خدا ہے۔ اور ان کا پلان یہ کہ بندہ ہمیں مل جائے اور وہ ہم سے یہ چیزیں لے لے اور ہمارے لیے کیا کر دے، اس دشمن کو مار دے، فائٹ کر دے۔ سو واٹ پلان دے ہیڈ؟ زیرو پلان۔ ان کی شکست کی ایک وجہ یہ تھی، دے ہیڈ نو پلان۔ اور آپ کو اپنی روحانی زندگیوں کے لیے اور اپنی فتوحات کے لیے اور اپنی روحانی جنگوں کے لیے یو شوڈ ہیو اے پلان. اور جو بہترین پلان اور بیسٹ پلان ہمارے پاس ہونا چاہیے, واٹ از دیٹ پلان؟ پریئر اینڈ فاسٹنگ. پریئر اینڈ فاسٹنگ. کیوں سول بادشاہ نے پورے ملک میں یہ پیغام نہیں بھیجا کہ ساری قوم دعا اور روزے میں ٹھہر جائے سو دیٹ وی کین کل دس جائنٹ؟ کیوں سول نے ایسا نہیں کیا؟ ان کے پاس کوئی اسٹریٹجی نہیں تھی, کوئی اسپرچل پلان نہیں تھا اس کو مارنے کا, اور اس لیے وہ روز شکست کھا رہے. ایوری ڈے دے ور ڈیفیٹڈ. 40 days دے ور ڈیفیٹڈ 40 times, اور اگر وہ 40 دنوں میں 80 مرتبہ آیا ہے دے ور ڈیفیٹڈ 80 times because they had no plan. ایسٹر کے پاس ایک پلان تھا کہ سارے لوگ دعا روزے میں ٹھہر جائیں اور میں بادشاہ کے پاس جاؤں گی اور خدا ہم پہ رحم کرے گا اور بنی اسرائیل قوم بچ. اگینسٹ ایوری پلان آف دا اینمی یو مسٹ ہیو اے پریئر اینڈ اے فاسٹنگ پلان. دشمن کے ہر پلان کے خلاف آپ کے پاس دعا اور روزے کا پلان ہونا چاہیے. اور جب بنی اسرائیل کے پاس پریئر اور فاسٹنگ کا کوئی پلان نہیں تھا تو خدا اپنے بندے کو وہاں پہ لے آیا جس کی زندگی میں پریئر اور فاسٹنگ اور ورشپ اور اوبیڈینس اور پیشنس اور ٹرسٹ کا ڈسپلن موجود تھا, اور اس کے آدھے ہی راؤنڈ سے اس نے دشمن کو مار دیا. ہللویہ. یو مسٹ ناٹ رن اوے فرام دا اینمی, یو مسٹ ہیو اے پریئر اینڈ اے فاسٹنگ پلان. لیکن واٹ ہیپنس جب ایک جائنٹ آپ کی زندگی میں آ جاتا ہے تو وہ آپ کی زندگی کے سارے کاموں کو فریز کر دیتا ہے, آپ کے مائنڈ کو کنٹرول کر لیتا ہے. یو بیکم ڈسکریجڈ, یو تھنک یو آر یوز لیس. آپ سوچتے ہیں یہ سچویشن کبھی تبدیل نہیں ہوگی, وی آر ڈاؤن ٹو زیرو, اور وہ آپ کے اندر سے وہ انرجی کھینچ لیتا ہے کہ آپ دعا بھی نہیں کر پاتے. You are not able to sit and to pray and to focus. وہ آپ کو ڈی فوکس کر دیتا ہے, آپ دعا نہ کر سکیں, آپ روزہ نہ رکھ سکیں. وہ آپ کو یہ بتائے گا کہ آپ دعاؤں سے کچھ نہیں ہونا, ایک ہفتہ تو میں نے کر لی ہے, 2 ہفتے تو ہم نے کر لی ہے دعائیں, اور اب آپ کتنی دعائیں کریں. اور وہ آپ سے یہ خدا کی جو اسٹریٹجی ہے وہ چھین لینا چاہتا ہے کہ اگر ہم دعا کرنا چھوڑ دیں. اور دعا کرتے رہنا اور ہمت نہ ہارنا چاہیے خداوند نے اپنے شاگردوں سے, اور ہر وقت دعا کرتے رہنا اور ہمت نہ ہارنا چاہیے. یہ قسم دعا اور روزے کے بغیر نہیں نکل سکتی ہے. اگر بے دل نہ ہوں گے تو اینڈ وقت پر کاٹیں گے. سو گاڈ اسٹریٹجی از مین آف پریئر, مین آف فاسٹنگ اینڈ مین آف وزڈم. سو ان کے پاس کیا پلاننگ تھی؟ ان کے پاس کوئی پلاننگ نہیں, اور اسی لیے they were getting defeated day after day, day in day out, they were getting defeated. So it only takes one giant to just freeze your whole life. Aur aista aista jab ye giants aapki zindagiyon mein ek ya do ya zyada aa jate hain to aapke raste block ho jate hain, aapki barkat block ho jati hai, آپ کی ترقی, آپ کی خوشی, آپ کی شادمانی جو ہے وہ رک جاتی ہے. اور واٹ ہیپنس, جائنٹس کی سائیکی کیا ہے؟ دشمن کیوں جائنٹس کی شکل میں ہمارے سامنے آتا ہے؟ تو نمبر ون, اصل مسئلہ نہیں ہے کہ جائنٹ کتنا بڑا ہے, یعنی آپ کی مصیبت, آپ کی بیماری, آپ کی مشکل, آپ کی پریشانی کتنی بڑی ہے, یہ پرابلم نہیں ہے, بلکہ پرابلم یہ ہے کہ جائنٹ آپ کی زندگی میں یہ سوچ اور یہ فیلنگ پیدا کرتا ہے ہاؤ اسمال یو آر, ہاؤ اسمال یو آر, آپ چھوٹے کتنے. اگر ایک جائنٹ اور ایک سچویشن آپ میں یہ چیز پیدا کرنے میں کامیاب ہو جائے کہ آپ بہت چھوٹے ہیں, یو آر ویک, یو آر اسمال, یو کین ناٹ فائٹ, تو اس کا مطلب ہے جائنٹ کامیاب. جاتی جولیت دہلی یہی کام کر رہا تھا, टू मेक देम फील स्मॉल. वो अपने आप को क्या समझे? छोटा समझे. यू आर स्मॉल, यू आर यूजलेस, यू आर वीक. ये सिचुएशन कभी नहीं बदलेगी. हम इस जायंट को गिरा नहीं सकते हैं बिकॉज वी आर सो स्मॉल. और वो इन 40 दिनों में इस बात में कामयाब हो गया कि वो बनी इसराइल पे ये बावर करा दे, ये नक्श करवा दे, उनके जहनों में ये बात उतर जाए, ही इज अ जायंट एंड वी आर स्मॉल. लेकिन जब डेविड सीन पे आया, उसके बाप ने उसे कहां से भेजा? बैतलहम में से. और बैतलहम में से जो इलाह की वैली है 18 मील का सफर. एंड अथॉरिटी सेज, यानी बाइबल के कुछ स्कॉलर्स हैं, वो ये कहते हैं कि डेविड 18 मील दौड़ते हुए उस जगह पे पहुंचा. और जब वो पहुंचा तो आगे ये सारा सीन चल रहा. और डेविड न्यू हाउ टू किल अ जायंट, क्योंकि वो कभी भी अपने आप को हालात के सामने, दुश्मन के सामने छोटा नहीं समझ. वो सिर्फ खुदा के सामने अपने आप को छोटा समझता था, लेकिन दुनिया के सामने, हालात के सामने, दुश्मन के सामने, जायंट्स के सामने, पहाड़ों के सामने वो अपने आप को छोटा नहीं बल्कि बड़ा समझता. बिकॉज माय गॉड इज अ माइटी गॉड. और यही वजह है कि उसने इस दुश्मन का मुकाबला किया. दुश्मन उसे छोटा करने में कामयाब नहीं हो सका. हां, बनी इसराइल की फौजें कामयाब हो गई. और यही डिफरेंस था इसराइल की फौजों में और डेविड में, यही डिफरेंस था. इसराइल की फौजें इंसानी पॉइंट ऑफ व्यू से, नुक्ते नजर से, इंसानी एंगल से दुश्मन को देख रही थी, लेकिन दाऊद जो है वो खुदा की निगाह से दुश्मन को देख रहा. इसराइल के सामने वो एक जायंट था, खुदा के सामने वो एक छोटा सा पत्थर. इसराइल के सामने वो इमूवेबल था, उसको हिलाना मुश्किल था. खुदा के सामने क्या है? ये ना जोर से और ये ना ताकत से, मेरे रूह से ये पहाड़ मैदान. खुदा के सामने वो क्या था? दिन के की बात. जब आप खुदा की नजर से हालात को, दुश्मन को, वाकियात को देखते हैं, एंड देन यू आर एबल टू से ये पहाड़ मैदान हो जाए, मेरे दुश्मन हट जाएंगे मेरे सामने से. हालेलुया. द डिफरेंस इज इन द पॉइंट ऑफ व्यू. और जाति जूलियत उनको देखता उन्हें कहता है कि तुम साउल की फौजी हो. और जब दाऊद उसे जवाब देता है तो उसे ये कहता कि हम साउल की फौजी नहीं है, हम खुदा की फौजी. हालेलुया. हम खुदा की फौजी हैं. हाँ, साउल को तो शिकस्त दे सकता है, तो खुदा को शिकस्त नहीं दे सकता. और वो इस जायंट को ऐसे देख रहा है कि ये खुदा के रास्ते में एक रुकावट है, ये खुदा के प्लान में एक, ये पहाड़ जो है ये रुकावट है, और आज इसको मैं यहां से हटा गया. सो व्हाट्स द डिफरेंस दाऊद में और बनी इसराइल में? आखिरी एक दो बातें, डिफरेंस क्या है? नंबर वन, बनी इसराइल जाति जूलियत को देख रहे. किसको देख रहे थे? प्रॉब्लम को, पहाड़ को, जायंट को. लेकिन दाऊद दो चीजों को देख रहा था, जाति जूलियत को और उसके पीछे खड़े हुए अपने माइटी 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 खुदा को देख रहा था कि मेरा अजीम खुदा मेरे साथ खड़ा. बनी इसराइल किसको देख रहे थे? वो एक ही शख्स को देख रहे थे, जाति जूलियत खड़ा. लेकिन दाऊद किसको देख रहा था? वो दो लोगों को देख रहा, जाति जूलियत भी खड़ा है लेकिन एक माइटी खुदा, मेरा खुदा मेरे साथ है. तो दोनों में से कौन बड़ा? जायंट और खुदा में से कौन बड़ा है? आपको बताने के लिए, यू ऑलरेडी नो इट, आवर गॉड इज एन ऑसम गॉड, आवर गॉड इज अ माइटी गॉड. Let everybody declare, آپ میں سے ہر شخص یہ کہے میرا عظیم خدا میرے ساتھ ہے, میرا عظیم خدا میرے ساتھ کھڑا ہے, میری رکاوٹوں, میرے دشمنوں, میری بیماریوں, میرے حالات, یہ سب جان لے, مائی گاڈ از اسٹینڈنگ ود می, میرا خدا میرے ساتھ کھڑا ہے, عظیم خدا میرے ساتھ کھڑا ہے. اور آج تم نے ہماری زندگیوں میں سے نکل جانا ہے یسوع مسیح کے نام میں. نمبر دو, بنی اسرائیل ایک ہی آواز سن رہے تھے اور وہ کس کی آواز تھی؟ جاتی جڑی تھی, کون میرے مقابلے میں آئے گا, میں تمہیں مار ڈالوں گا, bring the hero unto me, کوئی تم میں ایسا ہیرو جو میرے مقابلے کے لیے آئے گا. لیکن داؤد دو آوازیں سن رہا تھا, ایک دشمن کی آواز تھی, ایک خدا کی آواز تھی, ایک اس کے خدا کی آواز تھی, اور اس کا خدا یہ کہہ رہا تھا بیٹے آگے بڑھ, یسوع مسیح کے نام میں آج تو فتح پائے. وہ لوگ جو خدا کو دیکھتے ہیں, وہ لوگ جو اپنے خدا کو دیکھتے ہیں, وہ لوگ جن کے سامنے صلیب ہر وقت رہتی ہے, وہ لوگ جو اپنے ایمان کے بانی اور کامل کرنے والے یسوع کو تکتے ہیں, اور وہ ایماندار جو خدا کی آواز سنتے ہیں, وہ ہمیشہ جائنٹ کلرز ہیں. آپ کا دشمن پھر آپ کے سامنے کھڑا ہے. Do you hear God's voice? میری بھیڑے میری آواز. Do you hear God's voice? Then you are a child. آخری اور ایک اہم بات جو ہم اس سارے واقعے میں سیکھتے ہوئے ہیں, چلے آخری سے پہلے ایک اور سیکنڈ لاسٹ بات کریں. In the beginning, this war was a physical war. یہ جو جنگ تھی بیسیکلی شروع میں ایک فزیکل وار تھی. There are armies of Israel and there are armies of the enemy. دو فوجیں آپس میں لڑنے کے لیے آئی ہیں اور یہ کیا بیسیکلی ایک فزیکل وار. لیکن جب ڈیوڈ سین پہ آ جاتا ہے, a physical war becomes a spiritual war. اور ڈیوڈ نے دشمن سے یہ کہا کہ تو ہمارے خلاف نہیں آیا ہے, تو خدا کے خلاف آیا. Whenever God comes in the scene, it becomes a spiritual war. تو کس کے خلاف آیا ہے؟ خدا کے خلاف آیا. So every war in your life is a spiritual war. چاہے بیماری ہے, financial problem ہے, military war ہے, جیسے ہم اس situation میں دیکھ رہے ہیں, بیماری کے ساتھ آپ کا کرائسس ہے, مقابلہ ہے, جاب لیسنس ہے, فیملی پرابلمز ہیں, ازدواجی زندگی کی پرابلمز ہیں, اٹس اے اسپرچل وار. آپ جو ایماندار ہیں, آپ کی زندگی میں جو بھی پرابلم ہے, اٹس اے اسپرچل وار. اف یو ہیو پرابلم ان یور فیملی, اف یو ہیو پرابلم ود یور ہسبینڈ اینڈ اور ود یور وائف, اٹس اے اسپرچل وار. بظاہر یہ خاندانی مسئلہ ہے, لیکن اس کے پیچھے کون ہے, کون انوالو ہے؟ خدا ہے. The enemy wants to make God's word null and void. وہ خدا کے کلام کو فیل کرنا چاہتا ہے کہ جسے خدا نے جوڑا اسے آدمی ہرگز جدا. If your financial crisis struggles, تو ہمیں یہ نظر آ رہا ہے کہ maybe یہ ہو جائے گا تو فائنینسز آ جائیں گے, ہم یہ کر لیں گے اس سے یہ ہو جائے گا. سو وہ بھی اپنی جگہ پہ, سوچنا بھی اپنی جگہ پہ درست ہے, لیکن جو پہلی اسٹریٹجی آپ کے پاس ہونی چاہیے اسپرچل وار. دشمن آپ کو روک رہا ہے, آپ کی بلیسنگ کو روک رہا ہے, آپ کے رستے میں جائنٹس بلا رہا ہے, رکاوٹوں کو لایا. فائٹ یور وارز, ون یور بیٹلز. جب آپ فتح پاتے ہیں, آپ کا خدا فتح پاتا. Hallelujah. تاکہ آج دنیا جان لے کہ اسرائیل میں ایک زندہ خدا ہے, چرچ میں ایک زندہ خدا ہے, آپ کی زندگی میں ایک زندہ خدا ہے. In the beginning it was a physical war. آرمیز آئی ہیں ایک دوسرے کے خلاف لڑنے کے لیے، بلکہ بٹ ان دا اینڈ اٹ بیکمز اے اسپریچوئل وار، تو زندہ خدا کے خلاف آیا ہے، یو ہیو کم اگینسٹ دا لیونگ گاڈ، وین دا اینمی کمز اگینسٹ یو، یو آر دا چرچ، یو آر دا بلیور، یو آر دا باڈی آف کرائسٹ، وین دا اینمی کمز اگینسٹ یو، دا اینمی از کمنگ اگینسٹ گاڈ. ایک بات بار بار اپنی زندگی میں یاد رکھیں، بار بار اپنی زندگی میں یاد رکھیں ایک بار، اور وہ کیا ہے؟ آپ خدا کے لے پالک بیٹے اور بیٹیاں، یو آر سنس اینڈ ڈاٹرز آف گاڈ، یو آر اڈاپٹیڈ سنس اینڈ اڈاپٹیڈ ڈاٹرز آف گاڈ. یہ کوئی مذاق کی بات نہیں ہے، یہ اسٹیٹمنٹ نہیں ہے، دس از ون آف دا گریٹسٹ ریئلٹی آف دا یونیورس. نجات کا صرف یہ مطلب نہیں گناہ معاف ہو گئے، جنہوں معافی مل گئی انہوں نے پاک جا گئی، یہ بھی اپنی، لیکن نجات کا یہ بھی مطلب ہے یو آر دا ڈاٹر آف گاڈ، یو آر دا سن آف گاڈ. ہر وقت دعا کرتے ہوئے، کلام پڑھتے ہوئے، آتے ہوئے، جاتے ہوئے، گیت گاتے ہوئے، آپ کا سٹیٹس کیا ہے؟ آپ کی ڈیفینیشن کیا ہے؟ آپ کی آئیڈینٹی کیا ہے؟ آپ کون ہیں؟ آلویز ریمبر یو آر دا اڈاپٹیڈ سن اینڈ یو آر اڈاپٹیڈ ڈاٹر آف گاڈ. کہیں اپنے بارے میں، میں خدا کا لے پالک بیٹا ہوں، میں خدا کا لے پالک بیٹا ہوں، میں خدا کی لے پالک بیٹی ہوں. Let this revelation get inside you. ہم خدا کے بیٹے اور بیٹیاں ہیں، ہم چرچ کے لوگ نہیں ہیں صرف، وی آر دا سنز آف گاڈ، وی آر دا ڈاٹرز آف گاڈ. ہمارے لیے کفارہ دیا گیا ہے، ہمیں ریڈیم کر لیا گیا ہے، ہم چھڑا لیے گئے ہیں، ہم بچا لیے گئے ہیں، ہم بلا لیے گئے ہیں، ہم بیٹے بیٹیاں بنا دیے گئے. وی آر دا سن، وی آر دا اڈاپٹیڈ سن، وی آر دا اڈاپٹیڈ ڈاٹر. سو اپنے دشمنوں سے کہہ دے کہیں اور چلے جائیں، کہیں اور اپنے ڈیرے لگا لیں، بسیرے لگا لیں، ہم خدا کے بیٹے اور بیٹی. اور گاڈ از اے لیونگ گاڈ، ایوری سچویشن یو ہیو ٹو گو ان دا نیم آف جیزس، ایوری ماؤنٹن یو ہیو ٹو گو ان دا نیم آف جیزس، ایوری سکنس یو ہیو ٹو گو ان دا نیم آف جیزس، وی کرس یو ان دا نیم آف جیزس. آئے لانتوں، آئے بیماریوں، آئے رکاوٹوں، آئے پریشانتوں پر لانت بھیجتے ہیں. Our God is a living God. کیونکہ اس کی قبر آج بھی یروشلم میں خالی ہے. Our God is a living God. Our God is a living God. Our God is a living God. Hallelujah. آخری بار، جب آپ خدا کے رستے پہ جا رہے ہیں، when you are moving on the God's way، جب آپ خدا کے رستے پہ جا رہے ہیں، یعنی ایک اینڈ پہ آپ ہیں اور دوسرے اینڈ پہ کون ہے؟ خدا ہے. آپ خدا کے رستے پہ جا رہے ہیں، جب آپ خدا کے رستے پہ جا رہے ہیں، جو جائنٹ آپ کی زندگی میں آتا ہے وہ بیسیکلی آپ کے رستے میں نہیں آتا ہے، وہ خدا کے رستے میں آتا ہے. جب ہم اسے انسانی آنکھ سے دیکھتے ہیں تو ہمیں یوں لگتا ہے کہ وہ ہمارے رستے میں ہے، لیکن جب آپ خدا کی نگاہ سے دیکھیں تو وہ آپ کے رستے میں نہیں ہے، وہ خدا کے رستے میں ہے. اور جو چیز خدا کے رستے میں آئے گی وہ فنا کر دی جائے گی، وہ برباد کر دی جائے گی. Just remember, if you are on God's way, اگر آپ خدا کے راہ پر ہیں، راہ آپ کو زندگی، تیرا کلام میرے قدموں کے لیے چراغ اور میرے راہ کے لیے روشنی ہے. جب آپ خدا کی راہ پہ جاتے ہیں، جو دشمن آپ کے سامنے آتا ہے وہ آپ کے رستے میں نہیں آتا ہے، وہ خدا کے رستے میں. آپ کو وہ یہ دکھا رہا ہے، یہ بتا رہا ہے کہ میں تیرے رستے میں آیا ہوں، لیکن آپ اس کو یہ بتا دیں کہ تم میرے رستے میں نہیں آیا ہے بیٹا جمہورے، تو خدا کے رستے میں آیا. اینڈ گاڈ نوز ہاؤ ٹو ریموو ہز اینمیز، خدا یہ جانتا ہے دشمن کو کیسے ریموو کرنا، چاہے وہ بحر قلزم کو کھولے، چاہے وہ مصر کے پلوٹوں کو مارے، چاہے وہ فرعون کے پلوٹوں کو مارے، چاہے ہیرودیس کو خدا کا فرشتہ مارے اور وہ کیڑے پڑ کر مر جائے، خدا اپنے دشمنوں کو مارنا چاہتا ہے. خدا پہاڑوں کو اٹھانا جانتا ہے، آپ کو زور نہیں لگانا ہے، آپ کو بلڈوزر نہیں چاہیے پہاڑوں کو ہٹانے کے لیے، آپ کو خدا پر ایمان چاہیے. اینڈ جسٹ ٹیل گاڈ، فادر گاڈ، لیٹ دس سینی جائنٹ بی ریموڈ فرام مائی لائف، آئی وانٹ دس نان سینس کریئٹڈ بائی دا اینمی ٹو بی سٹاپڈ ان مائی لائف. 40 کے دن جب ڈیوڈ سین پہ آ گیا تو ڈیوڈ نے کہہ دیا جاتے یوریت بڑی ہوگی ان سب کا، انف از انف، ٹوڈے از یور لاسٹ ڈے، ناؤ یو ہیو ٹو لیو بیکاز اے مین آف گاڈ از آن دا سین. ہللویہ، کیونکہ ایک مرد خدا سین پہ آ گیا ہے، خدا کا ایک بیٹا، خدا کی ایک بیٹی آج سین پر آ گئی ہے، اور آج تیرا سین جو ہے وہ لپیٹ گیا. ہللویہ، اس مائنڈ سیٹ سے، اس پرسپشن سے روحانی زندگیاں، جرنی وتھ گاڈ جو ہماری اس گریٹ سیریز کا نام ہے، یاد رکھیں جو رکاوٹ، جو دشمن آپ کے رستے میں آتا ہے، بیسیکلی وہ کس کے رستے میں آ رہا ہے؟ خدا کے رستے. That's why you are always winner. اس لیے تو ہم مسیح میں فاتح ہیں اور اس لیے ہم فتح پاتے ہیں، کیونکہ جنگ آپ نے نہیں لڑنی ہے، جنگ جنہ بھی لڑتا یہوہ وہ جنگ کا دی دینا ہے. ہماری جنگ خداوند کی جنگ ہے. Amen. خداوند خدا سب سب آئیے سکری زور دار تعلیم.
یقیناً اس پر اثر پیغام کے وسیلے سے آپ کو برکت ملی ہے. اگر آپ اب تک کسی طرح کے حالات، مشکلات یا گناہ کے باعث پریشان ہیں تو آج ہی خداوند یسوع مسیح کے پاس آئیں. خداوند یسوع نے فرمایا ہے، اے بوجھ سے دبے لوگوں میرے پاس آؤ، میں تمہیں آرام دوں گا تو تمہاری جانیں آرام پائیں گی. میں اس لیے آیا کہ تم زندگی پاؤ اور کثرت سے پاؤ. اگر آج آپ اپنے گناہوں کا اقرار کرنے اور ان کو ترک کرنے کے لیے تیار ہیں تو خداوند یسوع آج ہی آپ کی زندگی میں داخل ہو کر نئی زندگی کا تجربہ بخشیں گے اور آپ خدا کے بیٹے اور بیٹیاں بن جائیں گے. وہ آپ کو نجات، جسمانی شفا، رہائی اور برکت دیں گے. نجات کے لیے اقرار منہ سے کیا جاتا ہے اور ایمان لانا دل سے ہوتا ہے. آپ میری رہنمائی میں اس دعا کو دہرائیں، خداوند یسوع، میں پورے دل سے ایمان لاتا ہوں کہ تو میرا شخصی نجات دہندہ ہے، تو نے صلیب پر میرے گناہ اپنے اوپر اٹھا لیے. اتنے برسوں تک میں نے گناہ، گندگی، غلامی اور نشے میں زندگی بسر کی. آج تو مجھے اپنے پاک خون کے وسیلے سے دھو اور پاک اور صاف کر، میری زندگی میں آ اور میری زندگی کا مالک اور خداوند بن. آج سے میں ان تمام کاموں کو ترک کرتا ہوں جو تجھے پسند نہیں. مجھے اپنی بادشاہت میں قبول فرما. میں اس نئی زندگی کے تجربے کے لیے تیرا شکر کرتا ہوں، خداوند یسوع مسیح کے نام میں، آمین.